यो एडभेन्टिस्ट ओल्ड रेडियो हो। तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि यो समय तपाईँको साथमा छु। आशाको बाणी कार्यक्रम सुन्नको निमित्त पर्खेर बस्नुहुने समस्त प्यारा श्रोता वर्गमा हामी न्यानो अभिवादन व्यक्त गर्दछौ। हाम्रा महान परमेश्वरको प्रेम, येशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको अगुवाईका विषयमा साँचो र सही सन्देश प्रस्तुत गर्ने क्रममा हामी छौँ। र श्रोता, दैनिक तपाईँले यी अध्ययनहरूका विषयमा सुन्दै जाँदा, मनन गर्दै जाँदा तपाईँको जीवनबाट पनि ख्रीष्टको उपस्थिति झल्किन सकेको होस्। ख्रीष्टसँगको संगतिमा तपाईँले आदित्य आशिषको अनुभूति गर्न सक्नु भएको होस् भन्ने शुभेच्छा सहित हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छौ। सधैँ झैं सुरुमा हामी यो मधुर क्रिस्टीय भजन सुन्नेछौ। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ।
तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौँ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनुभएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org मा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो व्हाट्सएप नम्बर +1 224 222 0777 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बीचमा उपस्थित भएको छु। श्रोता साथी, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरको प्रशस्त आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। परमेश्वर सँगसँगै हिँड्नु कति मिठो रहेछ भन्ने कुरो पनि तपाईँले सिक्दै हुनुहुन्छ। श्रोता आउनुहोस्, तपाईँ हामी केही समय परमेश्वरसँग आफ्नो समय बिताउँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी ज्यूद महान दयाल परमेश्वर प्रभु, हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरू। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु। यो तपाईँको राज्य र महिमाको प्रचार खातिर यो देश र सारा संसार सबै बिन्ती प्रभु यीशुको नाममा। आमेन। श्रोत साथी, भनिन्छ ती दुःखका दिनहरूलाई बिर्सिदिनुहोस् र आशिषका दिनहरूलाई सम्झेर अगाडि बढ्नुहोस्। अर्थात् दुःखका दिनहरूलाई नसम्झनुहोस् तर सुखका दिनहरूलाई आशिषको रूपमा लिएर अगाडि बढ्नुहोस्। जब तपाईँ र मैले आफ्नो परिस्थितिहरूलाई परिवर्तन गर्न सक्दैनौँ भने हामीहरू आफै परिवर्तित हुनुपर्छ। त्यसै गरी ती मानिसहरूसँग रहनुहोस् जसले तपाईँसँग जे छ त्यसबाट राम्रो निकाल्छन्, तर जसले तपाईँलाई कष्टमा राख्छन् तिनीहरूसँग पट्टाडे। यी विचारहरूले तपाईँलाई आफ्नो जीवनमा अगाडि बढ्न प्रेरित गरून्। श्रोत साथी, हाम्रा जीवनका प्रत्येक घाउहरू सम्झदा हामी डराउँछौँ र ती प्रत्येक घाउहरूले डर लाग्दा कथाहरू भन्छ। एउटा कथा जसले भन्छ म बाँचे, त्यसकारण आफ्ना सबै किसिमका घाउहरूलाई बुद्धिमा ढाल्नुहोस् अनि जीवनको यात्राहरू अगाडि बढाउनुहोस्। जब तपाईँ हामी आफ्नो जीवनमा अगाडि बढ्दै जान्छौँ वा हुर्कँदै जान्छौँ, तब हामीहरूले आफ्ना पुराना साथीभाइहरूलाई छोड्दै र नयाँ साथीहरू बनाउँदै जान्छौँ, तर त्यसको साथसाथै हाम्रा वास्तविक मित्र को हुन् भनी जान्दै पनि जान्छौँ, होइन र? मैले आफ्नो जीवन यात्राको क्रममा भोगेको छु र सिकेको छु जीवनलाई समय अनुसार हिँडाउनु पर्छ, अर्थात् जसरी भए पनि यसलाई निरन्तर रूपमा ठेली नै रहनु पर्छ, जस्तो सुकै प्रतिकूल अवस्था भएर पनि हामी किन नगुज्रेका हौ। तर त्यो अवस्थालाई पार गरेर अगाडि बढ्ने बाटो जीवनले खोज्दछ वा खोज्नै पर्छ। एक वर्ष अगाडिको कुरो हो, मेरो मोबाइलमा कसैको फोन आउँछ। नेपालको मोबाइल जहिले पनि नेटवर्कको गडबडी धेरै ठाउँमा राम्ररी सुन्न सकिन्, कसैले आत्तिएर फोन गरे जस्तो सुन्छु मोबाइलमा, अनि फेरि के रहेछ भनेर वास्तविकता बुझ्न फोन गर्छु। उताबाट एउटा चिनेकी दिदीले भन्नुहुन्छ, सर फलानी त मरिछन्, म आत्तिन्छु किन र कसरी भन्ने प्रश्न राख्न खोज्छु फोनबाटै। उनी उताबाट भन्छन्, फलानु अस्पतालमा हामी सबै जम्मा भएका छौँ, त्यहीँ आउनुहोस् झट्टै। म अर्कै काम लिएर बसमा भानेश्वरतिर जाँदै हुन्छु र भानेश्वरमा पुगेर त्यहाँबाट ओर्लेर अर्को गाडी समातेर सिनामङ्गलको अस्पतालतिर जान्छु। म अस्पतालमा पुग्दा धेरै मानिसहरू त्यहाँ भेला भइसकेका रहेछन् र म पत्याउनै सक्दिनँ कि हिजोसम्म मैले भेटेर कुरा गरे कि जसलाई म भाउजू भन्थे आइमै अहिले मेरो अगाडि मृत्युमा आनन्द साथ शान्तिमा सुतिरहे, मुखबाट अलिकति रगत बाँकेको बाहेक। उनी अहिले नै जाग्छिन् र त्यति बेलै उठेर मसँग कुरा गर्छिन् जस्तो लाग्दथ्यो। मेरो मन दुख्छ तर के गर्ने, अब त अन्तिम संस्कारको निम्ति चाँजो पाँजो मिलाउनु पर्ने भयो। मृत महिलाकी श्रीमान छोरा छोरी बुहारीहरू शोकामन छन्, उनीहरूलाई सम्झाउने कोसिस गर्छु अनि अन्तिम संस्कारको निम्ति के गर्ने सरसल्लाहमा हामी जान्छौँ। दिन एक बजिसकेको छ। नेपालमा इसाईहरूलाई मरेपछि गाड्ने उचित ठाउँ नभएकोले कयौं हाम्रा विश्वासीहरूलाई लुकाएर गाड्ने र जलाउने पनि गरेका छौँ। दुःख पनि लाग्छ। सबै कुरा सम्झदा कसलाई के भन्, कोसँग लडाइँ गर्न? आखिरमा भाउजूले ती भाउजूले झैँ अचानक एउटा सानो झगडामा आफ्नो जीवन र यो संसारलाई छोडेर जानुपर्ने रहेछ। त्यसकारण मरेकाहरूमाथि झै झगडा गर्नुभन्दा बुद्धिमानी त्यति बेलाको परिस्थितिलाई सहज बनाउनु नै हुन्छ। र सबैको सल्लाह अनुसार टेकु घाटमा अन्तिम संस्कार गर्ने निर्णय गरिन्छ। र हामी सबै टेकु घाटतर्फ लाग्यौँ र ती भाउजूको भौतिक शरीर पनि अन्तिम पटक सब वाहनमा यात्रा गर्दै टेकुमा आइपुग्यो। करिब 2:30 नागिसकेको छ घडी। अन्तिम संस्कारको निम्ति त्यहाँ 7,000 पैसा लाग्ने रहेछ। ती अभागी छोराछोरीहरू, श्रीमान जसलाई ती भाउजूले केही कुराको जो पनि गर्न नदिए विदा भइन्, यदि उनी मर्ने नै थिइन् भन्ने उनलाई थाहा भएको भए सायद सद्गत गर्ने खर्चको जो पक्कै गर्ने थिइन्। उनका छोराछोरी र श्रीमानलाई पनि उनले बिख खाएर आत्महत्या उनका छोराछोरी र श्रीमानलाई पनि उनले बिख खाएर आत्महत्याको प्रयास गर्ने भन्ने पूर्व अनुमान भएको भए उचित रेखदेख र रुपियाँ पैसाको जो अवश्य गर्ने थिए होला। तर के थाहा त्यो दिन त्यो परिवारको निम्ति ठूलो अन्धकारको दिन थियो जसमा उनीहरूले आफ्ना सबभन्दा आफ्नोलाई आफूबाट सदाको निम्ति गुमाउँछन् भने अन्तिम संस्कार गर्ने पैसा हामी सबैले उठाउनु पर्ने र सब वाहनको भाडा तिर्नु पर्ने, सबैले आफ्नो सामर्थ्य अनुसार दिनु पर्ने, अनि त त्यो शोकमा डुबेको आफ्नो मृत आफन्तको अन्तिम संस्कार गर्न सके। परिस्थिति कति प्रतिकूल, जब मैले थाहा पाएँ यदि समयमा उपचार गर्न सकिएको भए ती भाउजूको ज्यान नजान सक्थ्यो, किनकि त्यो परिवारमा त्यो अवस्थामा आफ्नै आमा वा श्रीमतीको जो जीवन र मरणको बीचमा छटपटाइरहेकी थिइन् उनलाई सही ठाउँमा लगाएर उपचार गराउने शक्ति वा पैसा थिएन। जे भए पनि त्यो दिन जब हामी अन्तिम संस्कारपछि सबैजनाले परमेश्वरलाई प्रार्थना राख्यौँ र ती शोकमा डुबेको परिवारलाई परमेश्वरको वचनद्वारा ढाडस दियौँ अनि आफ्नो घरमा आइपुग्दा 8 बजिसकेको रहेछ। श्रोत साथी, त्यसको केही दिनपछि मैले ती मृत भाउजूको छोरासँग केही समय कुराकानीमा बिताएँ। त्यो भाइले भन्यो त्यो दिन जुन दिन उसको आमाको मृत्यु भयो ऊ ट्रक चलाएर आफ्नो काममा जाँदै थियो। जब घरबाट आमाको अवस्थाको बारेमा जानकारी उसले पायो तब ऊ हतार हतारमा घर आउँदा बाटो आउँदै बाटोमा एकजना मानिसलाई जो मोटरसाइकलमा यात्रा गरिरहेको थियो उसलाई ठक्कर दिएर भागेर आयो अनि ट्रक साहुकामा राखेर अस्पताल गए। उसलाई पनि थाहा भएन जसलाई उसले ठक्कर दियो त्यो मानिसको अवस्था कस्तो भयो छ भने। जे भए पनि ऊ डराएको थियो, ऊ हताश र निराश थियो र ऊ पछुताउँदै थियो। यदि उसँग पैसा भएको भए उसकी आमा मर्ने थिए। त्यति नै बेला ऊ भन्दै थियो अब घरमा खाने सामान छ, के गर्ने? उसमाथि उसले कहिले पनि नसोचेको कल्पना नगरेको विपत्ति खनिएको थियो, तर पनि जीवन चलाउनु नै थियो। उसलाई मैले ढाडस दिएँ र सकेको मद्दत पनि गरेँ। श्रोत साथी, तपाईँ हामी यो संसारमा केही समयका पाहुना मात्र, हाम्रो घर त यहाँ होइन। यद्यपि हामी यो आफ्नो भनेर भन्छौँ, हाम्रो आफ्नो घर बनाउँछौँ, आफ्ना जग्गा जमिनहरू किन्छौँ, घर गाडीहरू हुन्छ, तर यो हाम्रो स्थायी घर होइन, यो आफ्नो होइन। यी सबै कुराहरूलाई एक दिन तपाईँ हामीले छोडेर जानुपर्छ। यो संसारमा रहँदा हामीले धेरै कुराहरू गर्नुपर्छ, हामीसँग समय अति नै कम छ र हामीले आफ्नो जीवनलाई सन्तुलित रूपमा चलाउनुपर्छ। त्यसको निम्ति हामी आफूले सबै कुरालाई ठिकठाक रूपमा लिएर अगाडि बढ्न सक्दैन। दुःख कष्ट समस्या अप्ठ्यारा र मृत्युहरूलाई हामी आफैले भोग्नुपर्छ वा अनुभव गर्नुपर्छ। मानिस जन्मेपछि उसले अवश्य पनि मर्नै पर्छ, तर जबसम्म तपाईँ हामी जीवित छौँ, हामी स्वस्थ छौँ, हामी सधैँको निम्ति जिउनेछौँ, अर्थात् हामी मर्दैन। तर यो तितो सत्यलाई तपाईँ हामी सबैले आत्मसात गरेर जीवनलाई चलाउनुपर्छ। पवित्र धर्मशास्त्र बाइबलको पहिलो पुस्तकमा हामी हेऱ्यौँ भने कसरी हाम्रा पुर्खा आदम र हवाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र पापमा परे। जब उनीहरूले पाप गरे तब मानव जातिमाथि मृत्यु आयो अनि मानिसहरू पापको दास भएर दुःख जीवन बिताउन बाध्य भए र उक्त पापले दिन प्रतिदिन मानिस जातिलाई आफ्नो गिद्धे पन्जामा दह्रो गरी कस्तै वा जकडिँदै गयो र आज पनि हामी त्यही पापको बन्धनमा हामी बाँधिएका छौँ। त्यसैले त आजको संसारको यो दुर्गति कस्तो छ, जताततै दुःख कष्ट हिंसा हत्या लुट अनि झै झगडा षड्यन्त्र। तर पनि हामीले आफ्नो जीवन चलाउनै पर्छ, चलाइ नै रहेका छौँ। त जीवन जिउनु ठुलो कुरो होइन श्रोता, तर हामी कसरी जिइरहेका छौँ त्यो ठुलो कुरो हो। त्यसलाई नै हामीले बुझ्नुपर्छ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँलाई आशिष दिउँ। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। श्रोता, आज म तपाईँको बीचमा बाइबल सन्देश लिएर आएको छु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ, परमेश्वरले आफ्नो पुत्रद्वारा बोल्नुभयो। हिब्रू 1:1-4 के मुख्य विषयवस्तु छ जुन लेखकले हाम्रो दिमागमा गाडियोस् भन्ने चाहना गर्छन्? हामी हेर्न सक्छौ यहाँनिर 1 प्राचीन कालमा हाम्रा पिता पुर्खासँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यही आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभएको उहाँद्वारा नै समस्त सृष्टिहरू पनि रच्नु भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकी स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूभन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनु भएको छ। हिब्रूको पुस्तक ग्रिक भाषामा लेखिएको हो। सुरुको ग्रिक भाषामा लेखिएको हिब्रू 1:1-4 केवल एउटा मात्र सरर पढ्ने वाक्य छ। बुझाउनको निम्ति अनुवादमा विभिन्न वाक्यमा उतारिएको छ। वक्तित्व कलामा, भाषाको शैलीमा र अलङ्कारिक वा मिठो रचनामा वा मिठासपनामा यो पद नयाँ करारमा सबभन्दा सुन्दर र उत्कृष्ट वाक्य हो भनेर बाइबलका विद्वानहरूले तर्क गर्दछन्। यसको मुख्य दावी यो हो कि सनातन सृष्टिकर्ता परमेश्वरले हामीसँग उहाँको पुत्र येशूद्वारा बोल्नु भएको छ। प्रथम शताब्दीका यहुदीहरूले परमेश्वरको वचन नसुनेको धेरै वर्ष भएको थियो। परमेश्वरको वचन तिनीहरूले सुनेको करिब 400 अघि थियो। अगमवक्ता मलाकी, येज्रा र नहेमियाद्वारा परमेश्वरले अन्तिम वचन यहुदीहरूको निम्ति बोल्नु भएको थियो, जुन लिखित रूपमा छ। र अहिले येशूद्वारा प्रकट गरिएको परमेश्वरको वचन कुनै पनि अगमवक्ताद्वारा बोल्नु भएको भन्दा पनि उच्च थियो, किनकि परमेश्वरले प्रयोग गर्नुभएको आफ्नो बोलीलाई मानिसहरू समक्ष राख्न येशू सबैभन्दा उत्कृष्ट माध्यम हुनुभएको छ। येशू त परमेश्वर आफै हुनुहुन्छ, जसले सारा स्वर्गहरू र पृथ्वीलाई सृष्टि गर्नुभयो, साथै सारा जगतको शासक उहाँ नै हुनुहुन्छ। येशूको परमेश्वरीय स्वभाव पावलको निम्ति कहिले पनि प्रश्न भएको थियो। उहाँ अतुलनीय परमेश्वर आफै हुनुहुन्छ भन्ने कुरामा पावल अडिग थिए। येशू परमेश्वर हुनुहुन्छ, यसमा वाद विवाद गर्नु अनावश्यक छ भन्ने पावलको जिक्के थियो। हो, परमेश्वरको चाहनाको आत्मज्ञान र बुद्धि उहाँले पुरानो करारबाट प्रस्तुत गर्नुभएको थियो, तर उहाँको पुत्र यस संसारमा आउनु भएपछि मात्र उहाँले व्यक्त गर्नुभएको वचनको अर्थलाई पूर्ण रूपमा स्पष्टसँग बुझ्न वा बुझाउन सम्भव भएको थियो। पुरानो करारको उचाइ चौडाइ र फराकिलो अर्थ बुझ्ने सत्य साँचो केवल येशूबाट मात्र परमेश्वर पिताले उपलब्ध थियो भनेर लेखको दिमागमा नाचिरहेको थियो। मानव एउटा ठूलो चित्र ससाना टुक्रा टुक्रा गरेर बाकसमा राखिएको छ। त्यो बाकसमा भएका ती टुक्रिएका चित्रहरू पुरानो करार हो। ती टुक्राहरू जोडेर चित्र मिलाउन धैर्यताको बडो आवश्यकता छ। जसले पायो त्यसले त्यो बाकसमा भएको टुक्राहरू हेर्दा केवल टुक्राहरू मात्र देख्दछन्। यसरी नै येशू यस संसारमा आउनु भएर पुरानो करारमा उल्लेख गरिएका परमेश्वरको विभिन्न टुक्राहरूको चित्रलाई मिलाउनु भएर मानव सबैको सामु एउटा पूर्ण चित्र प्रस्तुत गर्नुभएको थियो। पुरानो करारमा लुकिएको प्रकाश वा आत्मज्ञानको ज्योति उहाँले उघारी दिनुभएको थियो। त्यति मात्रै नभएर येशू हाम्रो प्रतिनिधि र हाम्रो मुक्तिदाता भएर पनि आउनु भएको थियो। हामी लड्नुपर्ने ठाउँमा उहाँ उभिनु भएर शैतान वा सर्पसँग युद्ध गर्नुहुन्छ र उहाँले नै उसलाई पराजित गर्नुहुन्छ। फेरि येशू विश्वासीहरूको निम्ति अग्रज क्याप्टेन वा सेनापति र अगुवा पनि हुनुहुन्छ। हाम्रो निम्ति उहाँ लड्नुहुन्छ र उहाँ हाम्रो प्रतिनिधि भएर उभिनुहुन्छ। त्यसको अर्थ हाम्रो प्रतिनिधि येशूलाई परमेश्वरले जे गर्नुभयो त्यही हामीलाई पनि गर्न चाहनुहुन्छ भन्ने परमेश्वर पिताको चाहना हो। परमेश्वरले येशूलाई उचाल्नु भएर उहाँको दाहिने हातमा राख्नु भएको छ र हामीलाई पनि उचालेर येशूको सिंहासनसँग बसालिएको उहाँ चाहनुहुन्छ। परमेश्वरको सन्देश येशू ख्रीष्टमा हामी सबैलाई यो छ कि येशूले जे बोल्नु भएको थियो त्यसमा हामी समावेश भएका मात्र होइन तर हाम्रो अस्थायी वा भौतिक र अनन्तको फाइदाको निम्ति येशूद्वारा र उहाँको निम्ति पिताले सबै थोक गर्न उत्सुक वा इच्छुक हुनुहुन्छ। परमेश्वर येशू यस संसारमा आउनु भएको थियो भन्ने अपार ज्ञानलाई तपाईँले सोच्नुहोस्। यस आत्मिक ज्ञानको सत्यले हामीलाई कतिको आशा दिलाउन सक्दछ त्यो तपाईँहरूमा सोच्नु पर्दछ।
परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिल्याउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ:
9816551120, 9816551120, र अर्को 9818535555, 9818535555।
हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ, nepal@awr.org, nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org मा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो व्हाट्सएप नम्बर +1224222077 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।